نحمد وصلی علی رسول الکریم. یہ کتاب ہے خطبات العارفی، حضرت شیخ ڈاکٹر عبدالحی عارفی رحمۃ اللہ علیہ کی اصلاحی مجالس کا مجموعہ ہے. اس میں سے ہماری اس جمعے کی مجلس میں پڑھا جاتا ہے. اللہ پاک سے یہ مانگ کر بیٹھیں کہ اللہ نے اس میں جو روحانی تاثیر رکھی ہے، نورانی تاثیر رکھی ہے، ایمانی تاثیر رکھی ہے، ایقانی تاثیر رکھی ہے، احسانی تاثیر رکھی ہے، ہمارے دلوں میں بھی اتر جائے تاکہ ہمارے دلوں کی بھی کامل اصلاح ہو جائے، جو ہمارا اس مجلس سے مقصود ہے. ہم تو اس طلب کو لے کر بیٹھیں کہ ہمارے دل بن جائیں، سنور جائیں، پاک ہو جائیں، صاف ہو جائیں، شفاف ہو جائیں، نفس کی علائشوں سے پاک، بگڑی ہوئی طبیعت کی علائشوں سے پاک، ماحول کی مادی اور گندی فضاؤں کی علائشوں سے پاک، اللہ کی یاد سے غفلت کی وجہ سے دل پر شیطان کا تسلط ہو جاتا ہے، یہ قرین بن جاتا ہے، یہ دل کے پاس بیٹھا ہوا علائشیں ڈالتا رہتا ہے، اس کی علائشوں سے پاک. انشاءاللہ اللہ سے مانگ کر بیٹھیں گے تو اللہ ہمارے دلوں کی صلاحیت کو درست فرمائیں گے، ہمارے دل اللہ پاک کی معرفت کو حاصل کرنے والے بنیں گے، اللہ پاک کی محبت سے معمور ہوں گے، اللہ کی راتات پر شوق اور رغبت سے ابھارنے والے بنیں گے، اللہ کی نافرمانی سے ہمیں روکنے والے بنیں گے. دل کا اصلی کام تو یہی ہے اور تصوف سے یہی مقصود ہے، تزکیہ اسی کا نام ہے، دل کا تصفیہ اسی کا نام ہے کہ ہر وقت ہمارے دل میں کشمکش چلتی رہتی ہے، منفی جذبات ابھرتے ہیں، ہمیں مغلوب کر دیتے ہیں. بس اپنے دل کے اندر ایسی صلاحیت حاصل کرنی ہے، ایسی قوت ہمت حاصل کرنی ہے، یہ منفی جذبات ابھریں ہم ان کو دبا دیں، کیونکہ یہ رکاوٹ ہے شریعت مطہرہ پر چلنے پر، ورنہ شریعت مطہرہ تو بالکل بے غبار، صاف ستھری، قیامت تک آنے والے زبانوں کے لیے قابل عمل ہے. اللہ ہمیں یہ ہمت و قوت عطا فرما دے. انشاءاللہ اس طلب کو لے کے بیٹھیں گے تو اللہ ہمارے دلوں کی اصلاح فرمائیں گے. اور یہ ارشادات بھی جو ہم پڑھتے ہیں، کبھی قدیم بزرگوں کے، کبھی جدید بزرگوں کے، اصل صوفیہ یہ ہیں. بار بار بات عرض کی جاتی ہے، آج صوفی کا نام بدنام ہو چکا ہے. کیوں؟ کہ ہم نے صوفی وہ دیکھی ہیں جن کو آج کل صوفی کہا جاتا ہے، صوفی ہیں نہیں ہیں، اس لیے ان کے سکینڈل ہمارے سامنے آتے تھے، غلط حرکات سامنے آتی رہتی ہیں، اس سے ہمیں اس سے نفرت ہو جاتی ہے. شاہ یعقوب صاحب رحمۃ اللہ علیہ ایک اللہ والے گزرے ہیں بھوپال کے اندر، صحبت باہل دل ان کی مشہور کتاب ہے. علی میاں مولانا ابو الحسن ندوی رحمۃ اللہ نے ان کے مجالس کے تذکرے کیے ہیں. وہ فرمایا کرتے تھے گلاب جامن، ایک مثال دیتے تھے، گلاب جامن مجھے بڑی پسند ہے، ہر ایک کو پسند ہوتی ہے، اس پر مکھیاں بہت زیادہ بیٹھی ہوں، پھر بھی پسند ہوگی نہیں ہوگی نا؟ گلاب جامن تو پسند ہے، لیکن مکھیوں کی کثرت میں کیا کرتی ہے، ہمارے اندر کراہیت پیدا کرتی ہے. تو ایسے فرماتے ہیں تصوف پر بھی یہ مکھیاں بیٹھی ہوئی ہیں. اس لیے آج کل کے حالات کے اندر صوفی کے لفظ سے احترام کا جذبہ دل میں نہیں پیدا ہوتا. کیوں؟ یہ مکھیوں کی وجہ سے. کہا اصل یہ ہے، اصل صوفی اللہ والے ہیں، رہے ہیں اور رہیں گے. ہاں اللہ ہمیں بھی صحیح حقیقت سی فرما دے. اس لیے ان کو ہم پڑھتے ہیں تاکہ ہمارے سامنے اصل آ جائے اور ہمارے دل کے اندر سچی طلب پیدا ہو جائے. یہ سچی طلب پیدا ہو گئی تو اللہ ہمارے دلوں کی اصلاح فرما دیں گے. یہ حضرت کا ایک، ہم نے پچھلے جمعے ایک مکتوب پڑھا تھا جو کسی نے حضرت کو پریشانی کے حالات لکھے تھے، اس کے تعلق سے بقیہ میں سے کچھ پڑھ لیتے ہیں، چند سطریں پھر پڑھ لیتے ہیں. فرماتے ہیں جب میں اپنی روحانی اور ایمانی صحت کو اپنی غفلت کی وجہ سے نقصان پہنچا لیتا ہوں تو اس کی تلافی کے لیے اپنی شان رحمت سے بہت سی تدبیریں بتا دی ہیں. اللہ پاک نے ہمیں تنہا نہیں چھوڑا، अक्सर ऐसा हो जाता है ना, अल्लाह ने हमें एक रूहानी सेहत भी दी है, ईमानी सेहत भी दी है, लेकिन जिस तरीके से जिस्मानी सेहत के लिए भी, उसकी बका के लिए भी कुछ असबाब हैं। कभी हम गफलत कर देते हैं, बद परहेजी कर जाते हैं, है? कभी हमें कुछ ऐसी चीज़ें मरहूब हो जाती हैं जो उस सेहत को नुकसान पहुंचाती हैं, लेकिन उस नफ्स के गलबे के अंदर उस लज्जत को लेने के लिए अपना नुकसान खुद कर लेते हैं, है? इसी तरीके से हमारी रूहानी जो ईमानी सेहत है, इसको भी हम बद परहेजी से क्या कर लेते हैं, नुकसान पहुंचा लेते हैं। तो ये फरमा रहे हैं, इसी तरह जब मैं अपनी रूहानी और ईमानी सेहत को अपनी गफलत की वजह से नुकसान पहुंचा लेता हूं, तो इसकी तलाफी के लिए अपनी शान रहमत से अल्लाह इज्जत ने बहुत सी तदबीरें बता दी हैं। जिस तरह जिस्मानी सेहत को नुकसान पहुंचता है, तो उसके अजाले के लिए भी तदाबीर है। इसी तरीके से रूहानी मालजों ने, जैसे जिस्मानी मालजों ने, है आजकल जिस्मानी मालज तो बहुत हो गए। क्यों? इस वक्त हमारे जो शऊर बेदार है वो जिस्मानी सेहत को ही कायम रखने का, ईमानी सेहत की तरफ से उम्र तौर पर गफलत है, इसका इदराक नहीं है, इसका एहसास नहीं है, अमूमी फजाओं के अंदर ध्यान जाता नहीं है, इसलिए नुकसान पे नुकसान होता रहता है, है? तो जिस तरीके से जिस्मानी शऊर बेदार है, अल्लाह से मांगे अल्लाह में रूहानी शऊर भी हमारा बेदार फरमा दे। इसमें कमी आए तशवीश लगे, जिस्म में कमी आती है तशवीश लगती है। छोटा बच्चा भी जिस माहौल में चलता है ना, वो भी कहता है अपनी अम्मा से, अम्मा है मुझे सर में दर्द हो रहा है, है? मुझे ये हो रहा है। क्यों? फिजाओं में है, है? अल्लाह करे ये फजाएं फिर बेदार हो जाएं। तो इसी तरीके से अगर नमाज में दिल नहीं लग रहा, तो एकदम अंदर एहसास होगा मेरी रूहानी सेहत खराब हो रही है, कोई अमल रह गया है, है? तो फिर अंदर से एक एहसास बेदार होगा, है? मेरा जिक्र में दिल नहीं लग रहा है, है? है? मुझे झूठ की लत पड़ गई है, है? या आजकल एक दीनदार तबका कहता है दी बदनगाही से बचना मुश्किल हो गया है। जब ये बेदार हो गया है जज्बा, है वरना तो निगाहें आजाद हो गई है, आज इसके भी इल्तफात ही नहीं है, है? लेकिन जब रूहानी बेदारी आती है तो फिर इदराक होता है, फिर तशवीश होती है, फिर परेशानी होती है, फिर रूहानी मालज को तलाश किया जाता है। ये सूफिया जो है, ये मशायख रूहानी मालज हैं, ये दिल के अंदर के इस इदराक को सही करने के लिए हैं, है? तो ये भी फरमा रहे हैं कि अल्लाह पाक ने तो इसका इंतजाम फरमा रखा है कि ईमानी सेहत को जब अपनी और रूहानी सेहत को नुकसान पहुंचा लेता हूं, तो उसकी तलाफी के लिए अपनी शान रहमत से बहुत सी तदबीरें बता दी हैं। इन पर अमल करने की ताकीद फरमाई है और इस पर शफा का वादा फरमाया। इसी तरह है, मेरी रूहानी परवरिश बराबर हो रही है, जैसे जैसे उम्र बढ़ती जाती है और फितरी व बशरी ज़ौफ व नकाहत माज़ूरात का इजाफा होता जाता है, इसी तरह उनके अंदाजे परवरिश में हस्बे ज़रूरत तगैर तबदल भी होता रहता है। ये जिस्मानी इन्हितात एक फितरी अमर है और बशरियत के लवाजमात में से है, जो आखिर उम्र तक इजाफा पड़ी रहता है। आम सी बात है ना, क्या कहते हैं, है? एक लतीफा ही है लेकिन समझने के लिए जरा। एक डॉक्टर के पास एक बूढ़ा गया और कहा मुझे ये फला मर्ज है, उन्होंने कहा बुढ़ापे की वजह से, उन्होंने कहा फला मर्ज है बुढ़ापे की वजह से, वो जो मर्ज बताए तो डॉक्टर कहे कि ये बुढ़ापे की वजह से, उस बूढ़े ने खूब गालियां दी, तो डॉक्टर ने कहा ये भी बुढ़ापे की वजह से है। एक फितरी चीज है ना, इनहताक आता है। जिस बूढ़े ने तस्लीम कर लिया कि बुढ़ापे में चीजों की परेशान नहीं होता, और जिसने तस्लीम नहीं किया वो परेशान होगा। तो जिस तरीके से जो है इंसान की उम्र के अंदर अजाफे के साथ जो है इसके अंदर एक फितरी हमारा इनहताक होगा, है, और बशरियत के लवाजमात में से है, जो आखिर उम्र तक अजाफा पजीर होता रहता है। लेकिन बकाए कुव्वत रूहानी और ईमानी جو حیات دنیاوی کے لیے بھی ضروری ہے اور حقیقت سرمایہ آخرت ہے اس کے قائم کے لیے بھی اللہ تعالیٰ اپنے شان ربوبیت کے ہر حال میں ہمارے لیے ہر ضروری چیز مہیا فرما دیتے ہیں. اب بظاہر لگتا ہے بڑھاپے کے اندر جی وہ قوت نہیں ہے, ہمت نہیں ہے, لیکن اللہ نے اس بڑھاپے کے اندر روحانی قوت کے لیے بھی انتظام فرما رکھا ہے. جس نے اس کی فکر کی اللہ اس کو ایسی قوت دیتے رہتے ہیں. چنانچہ جب جسمانی انحطاط پیدا ہوتا ہے تو بہت سے ظاہری اعمال یعنی فرائض اور واجبات سے بھی ہم کو غیر مکلف بنا دیا جاتا ہے. فرائض تو ادا کرنے ہیں نا, اب نماز کو کھڑے ہو کر پڑھنا ہے, لیکن معذوری آ گئی, بڑھاپے میں ہمت نہیں ہے, تو کیا کیا, بیٹھ کے پڑھ لو, یہی ہے نا. بیٹھنے پر قدرت نہیں رہی, انحطاط اور ہو گیا صحت کے, لیٹ کے پڑھ لو, نہیں اشارے سے پڑھ لو. تو جیسے اس میں اللہ نے ہمیں بہت چیزوں کا غیر مکلف بنا دیا, مگر باطنی اعمال کا اہتمام اور شدید اور قوی کر دیا جاتا ہے. یہ تو ظاہری ہے نا, اعمال باطنی اعمال جس کا تعلق دل کے ساتھ ہے, اللہ کرے یہ باطنی اعمال بھی اس کا بھی ہمیں شوق لگ جائے, اس کا بھی شوق لگ جائے. ان باطنی اعمال کے لیے ظاہری قواعد کے ضعف کے بعد بھی قوت رہتی ہے, بلکہ زیادہ بڑھ جاتی ہے. اس لیے اس حیات دنیاوی میں خواہ کتنا انحطاط اور ضعف جسم میں ہو جاتا ہے, اعمال باطنی میں قوت پیدا کرنے کی ضرورت ہے. وہ باطنی اعمال کیا ہیں؟ یہ وہ اعمال ہیں جن سے روح اور ایمان کو قوت پہنچتی ہے اور اپنے رب حقیقی کی شان ربوبیت کی معرفت حاصل ہوتی ہے. یہ وہ اعمال ہیں جن سے روح کو اور ایمان کو قوت پہنچتی ہے اور اپنے رب حقیقی کی شان ربوبیت کی معرفت حاصل ہوتی ہے اور عظم الغایات جنت میں لے جانے کی صلاحیت اور قابلیت پیدا ہوتی ہے. اس کا حاصل کرنا ہر مومن پر فرض ہے. اعمال باطنی سے قبل یہ بات سمجھیے, اس وقت آخر عمر میں حالات زندگی کیا ہیں؟ یہی ہے کہ دل کمزور, دماغ کمزور, اعصاب کمزور, ہاضمہ کمزور, غرض کے تمام اعضائے رئیسہ کمزور, طبیعت میں پستی, ہمت طاقت کا فقدان, اس کے ساتھ ساتھ مختلف افکار, پریشانیاں, کچھ اپنا وجود قائم رکھنے کے لیے کچھ اپنے اعزاء و احباب کے متعلق فکر و اہتمام, اس کے علاوہ اپنے اور غیروں سے کچھ تلخیاں, کچھ ناگواریاں, کچھ صدمات, کچھ سانحات کے اثرات وغیرہ وغیرہ. لیکن میری اس زندگی میں متصرف کون ہے؟ کس کی مشیت میرے ساتھ وابستہ ہے؟ میرے ہی پروردگار کی مشیت کار فرما ہے. اللہ یقین نصیب فرما دے. جو بہت ہی بڑے رحیم اور رحمان ہے اور حکیم علل اطلاق ہیں. حکیم سے مراد یہ دوائیوں والے علاج والے حکیم نہیں ہیں, یہاں حکیم سے مراد یہ ہے کہ حکمت والے ہیں, ہر کام کی حکمت کو وہ بہترین طریقے سے جانتے ہیں. علل اطلاق ہیں جو میرے وجود کی پرورش فرما رہے ہیں. اب اس عمر میں جسمانی قوا کی پرورش اس قدر کافی ہے کہ جب تک اس کی مشیت میرے جسمانی وجود کو قائم رکھنے کے لیے ہے, لیکن حیات آخرت کے لیے روحانی پرورش نہایت اشد اور ضروری ہے، اور یہ میری موجودہ جسمانی انحطاط کی حالت سب اسی روحانی قوت کی پرورش کا ساز و سامان ہے، یعنی اسی پر احساس زندگی، احساس بندگی منحصر ہے، اور یہی عالم عجز و نیاز ہے جب مسلمان ایاک نعبد و ایاک نستعین کا مصداق بنتا ہے. ایام جوانی میں جبکہ مجھ کو حیات روحانی کو قوی بنانے کے امکانات زیادہ تھے، اور جسمانی طاعت و عبادات سے روح ایمان کو تقویت پہنچائی جا سکتی تھی، وہ میں نے وقت غفلت سے بسر کیا، اور نفس و شیطان سے مغلوب ہو کر اپنی روح اور ایمان کو ضعیف اور مزمحل کر ڈالا. جانی کا زمانہ ہے نا، ذرا اس میں غفلت کی، اپنے اندر اس روحانی قوت کو نہیں بڑھایا. خود میں نے اس کو کیا غفلت سے اور نفس و شیطان سے مغلوب ہو کر اپنی روح اور ایمان کو ضعیف مزمحل کر ڈالا، روح اور ایمان کی بقائے قوت سے ناواقف رہا. سب سے بڑا مسئلہ تو یہ ہے. اب میں یہ دیکھتا ہوں کہ میرے پروردگار نے اس حالت ضعیفی میں، جن مجبوریوں میں اور معذورات میں مجھ کو مبتلا کیا ہے، یہ کس قدر رحمت و شفقت کا معاملہ ہے جس کا اندازہ بھی نہیں کیا جا سکتا. جسمانی انحطاط تو قانون قدرت کے مطابق ہونا چاہیے تھا، روح میں ترقی قوت یہ بھی تقاضا فطرت ہے، کیوں کہ روح کی قوت و صحت سرمایہ آخرت ہے جو مقصود غایت کائنات تے حیات انسانی ہے. اب یہ اس زمانے میں جبکہ جسم انحطاط ہے اور اعمال جسمانی کے لیے معذورات ہیں، تو پھر اعمال باطنی کی سخت ضرورت ہے تاکہ روح اپنی غذا، قوت و بقا حاصل کر سکے. یہی اعمال باطنی ہے جن کے میں نے اوپر ذکر کیا، وہ یہ ہیں: صبر، شکر، استغفار وغیرہ. اب یہی شکر ہے ابتدائی سے جس کا ادا کرنا پر واجب ہے، اور اس کا ہم نے ایام شباب میں اور آج تک حق ادا نہیں کیا. ہماری روح اس غذائے خاص سے محروم رہی. یہی صبر ہے جس کی اہمیت ہم نے کبھی نہ سمجھی، ہمیشہ بے صبری، حالات ابتلا میں شکوا شکایت کی عادت رہی. یہی استغفار ہے کہ جس کی اہمیت ہماری نظر میں کبھی نہیں ہوئی، اور ہماری روح مختلف قسم کے معاصی سے مجروح اور مزمحل ہوتی رہی. اب یہ وقت ہے، ورنہ یقیناً انجام آخرت کے لحاظ سے خسران عظیم ہے. ان تمام امور کی اہمیت اور ضرورت روح کی پرورش کے لیے اس قدر اشد ہے، یہ تینوں امور ہم پر واجب کر دیے گئے ہیں. ان امور کی تفصیل زیادہ طویل ہوگی، اس سے مختصر بات یہ ہے کہ صبر و شکر و استغفار کا مراقبہ اور استحضار دائماً و التزاماً کیا جائے تاکہ روح کی پرورش کی تکمیل ہو، وہ اپنا مقام فطری حاصل کرے، اور اگر یہ ہر وقت ممکن نہ ہو، کچھ وقت مقرر کر کے ان امور کا استحضار و تکرار کیا جائے، انشاءاللہ جس قدر بھی اہتمام کیا جائے گا، قلب، روح کی صلاحیتیں، استعداد درست ہوگی اور مقصود حیات حاصل ہوگا. اب اس پہ کچھ چیزیں بتا رہے ہیں، جیسے مراقبہ شکر. مثلا شکر کے مراقبے کے لیے یہ چند امور پیش نظر رکھیں. مثلا بغیر استحقاق کے دولت اسلام ایمان کا حاصل ہونا. ہم میں سے کسی نے چاہتا کہ میں اسلام ملے، ایمان ملے؟ کسی نے چاہتا؟ یہ اللہ کا کتنا بڑا انعام ہے، کرم ہے، کہ مسلمان والدین کے ہاں ہمیں پیدا فرما کے اسلام کی نعمت، ایمان کی نعمت، یہ اللہ نے بہت بڑی دولت ہمیں دے دی. تو شکر کرنا چاہیے نا، شکر کرنا چاہیے نا. تو یہ فرما رہی ہے، مراقبہ بتا رہے ہیں کہ ماں باپ کے آغوش شفقت میں پرورش پانا، علوم ظاہری کی تعلیم و تربیت ہونا، اور ذریعہ معاش کا بقدر معاش آسانی سے میسر ہونا، پھر اپنے اعضائے جسمانی کا صحیح درست ہونا، और इस तरह हजारों नेमतें हैं जो हमारे गिर्दो पेश हम अब मौजूद ही हैं, इनका एहतजार करना। असल में नेमतों की तरफ हमारा ध्यान ही नहीं जाता। कोई नेमत छिनती है तो फिर एहसास होता है, फिर हाय है, फिर वावेला है, फिर शोर और गुल। अगर उस वक्त भी गौर करेंगे तो अल्लाह पाक की बेशुमार नेमतें हम पर बारिश की तरह बरस रही होती हैं, कोई वक्त खाली नहीं है। एक नेमत छिनी है, शोर मच गया, बेशुमार मौजूद हैं, ध्यान नहीं होता। इसीलिए शुक्र नेमतों की मिलने, नेमतों के मिलने पर, नेमतों के मौजूद होने पर, अगर मौजूद नेमतों की तरफ ध्यान करेंगे तो छिनी नेमत की तरफ इल्तफात नहीं जाएगा या उसकी जो महरूमी का गम है वो कम हो जाएगा। मशहूर वाकया है सैयदना अमीरुल मोमिनीन उमर फारूक रजी अल्लाह ताला ने बाजार में चले जा रहे अपने साथियों के साथ और ये नेमतों का तस्करा हो रहा कि अल्लाह की नेमतें हम पर हर वक्त हैं। मफहूम अर्ज कर रहा हूँ, एक कोढ़ी नजर आया जिसके ना दोनों हाथ ना दोनों पाँव, माजूर, ना दोनों हाथ ना दोनों पाँव। तो आपने साहबा से साथियों से पूछा कि इसमें कोई देखते हो नेमत, उन्होंने इसके पास क्या नेमत जो हम कहते हैं जिसके दोनों हाथ दोनों पाँव नहीं, इस पर क्या नेमत। फरमाया इससे पूछो इजाबत सही हो जाती है जी। उसने कहा अल्हम्दुलिल्लाह। लो जी, मौजूद नेमत की तरफ एक की तरफ इशारा कर दिया, फौरन दिल से क्या निकला, अल्हम्दुलिल्लाह। हमने कभी सोचा कि ये नेमत हमें अल्लाह ने दी हुई है, जिसकी छिनती उससे पूछो जरा क्या हाल होता है। इंटेस्टाइन के अंदर जब मसला बन जाता है ना और अजाबत नहीं होती, जरा पूछो उससे क्या हाल होता है। बेशुमार नेमतें हमारे अंदर हर वक्त है। जिसका पेशाब बंद हो जाता है उससे पूछो क्या हाल होता है। बता हर वक्त हम गर्क हैं नेमतों के अंदर। बहुत दफा अर्ज किया वाकया, हमारे एक साथी हैं अहमदाबाद के अंदर जो है, उनकी बीवी के गले का ऑपरेशन था, सर्जन से थोड़ी सी चूक हो गई। इंसान है ना, डॉक्टर भी तो इंसान है ना, हम दिन रात में कितनी गलतियां करते हैं, उसको भुगतते हैं, कभी उससे भी हो गई तो कैल्शियम वाली रग कट गई। कैल्शियम वाली रग जो है ना गले में, वो कट गई। अब हमें अंदाजा ही नहीं है कि हमारे अंदर अल्लाह की कितनी मख्फी नेमतें हैं। हमें कभी सोचना नहीं पड़ता कि कितना कैल्शियम हमें जरूरत है और किस तरह हमने पहुंचाना है। मुतनासब हमारे जिस्म को मिलता रहता है, सारा काम चलता रहता है। अब उनके लिए क्या हो गया, मैनुअली ओरली लेनी पड़ती है, ना ले हाथ पर मुड़ना शुरू हो जाते जिंदगी भर के लिए। थोड़ी सी है एक नेमत छिनी, कभी सोचा हमने इसके तल्लुक से। अब छिनी तो अंदाजा हुआ, अब हर वक्त उनके साथ अपने पास रखनी पड़ती है कैल्शियम की गोली हिसाब से, कभी कमी बेशी होती है तो फिर तो हम अब बड़े मजे से कुछ खा पी रहे हैं, मिल रहा है। हमारे हजरत जी रहमतुल्लाह अलैह एक मौका पर उनके खलीफा हकीम अब्दुल हमीद साहब रावलपिंडी में थे, उनको दाढ़ के अंदर का दर्द हो गई, दाढ़ की तकलीफ हो गई। बुजुर्गों से दुआ के लिए कहते हैं ना, तकलीफ बात की शिद्दत हो, ये दाढ़ की दर्द भी जब तंग करे ना थोड़ा नहीं करती, जिस जिन पर बीतती हो जानते हैं तकलीफ ये भी बहुत शदीद होती है। तो दुआ के लिए लिखा, हजरत का दुआ फरमा दें। हजरत का छोटा सा एक मजमून है जवाब के अंदर जो मुतवज्जे किया उन्होंने, यही यही शुक्र का मराकबा जाएगा। अल्लाह वाले मुतवज्जे फरमाते हैं कि नेमत खोर दंडान जो अल्लाह की नेमतें दिन रात खाते हैं, कभी सोचते भी नहीं है, ये क्या करते हैं, गजा को मलीदा करके अंदर उंडेल देते हैं। ये करते हैं ना, मजा लिया है जबान के अंदर है, जो अल्लाह ने रखे हैं टेस्ट बड्स, उससे मजा आ गया और अंदर हमें धकेल दिया है। अब इससे गजाइयत हमारे जिस्म को जो मिल रही है, कभी सोचा हमने, आंख को बिनाई मिल रही है, कान को समात मिल रही है, नाक को शामा मिल रही है, फिर अकल को अकल की अकल अकल मिल रही है, शऊर बेदार हो रहा है, कितनी बातनी कुव्वतें मिल रही हैं इसी कज़ा जो हमने नवाला दांतों से मलीदा करके अंदर धकेल दिया है। कितनी नेमतें हैं अल्लाह की है, पित्ते को उसका हिस्सा मिल रहा है, आंतों को उसका हिस्सा मिल रहा है, मुतनासब तकसीम हो रहा है, तो ये शुक्र करना चाहिए हमें है। इसीलिए इजाबत हो जाए तो क्या दुआ सिखाई है, अल्हम्दुलिल्लाहिल्लज़ी क्या है जी, गुफराना का अल्हम्दुलिल्लाहिल्लज़ी अज़ाब अनिल अज़ाब वाफान, या अल्लाह तेरा शुक्र है कि मुझसे तकलीफ को तूने रख निकाल दिया, आफियत दे दी, सुकून हो जाता है। छोटा सा बच्चा जो दूध पीता होता है ना है, जब वो भी इजाबत करता है ना, उसके चेहरे पर सुकून महसूस होता है, जब उसको हो रही होती है तो उसके चेहरे पर भी तासर होता है, तो हर वक्त नेमतें। तो यहां पर यह है कि हमें जो है इस पर इसका मुराकबा करना, यानी इसको सोचना, या अल्लाह तेरा शुक्र है मेरी बिनाई सीख, मेरी समाज ठीक है, जब मुंह का जायका खराब होता है बीमारी से, खाने का मजा, मरीज कहता मुझे नहीं पता क्या, घर वाले कहते नहीं अच्छा पका, कहते मुझे नहीं पता क्यों। तो अज़ा जवारे का सही होना, ये फरमाते हैं ये चंद अमूर है। इसमें पहली बात इन्होंने जिक्र किया कि बगैर इस्तेहकाक के हमें दौलत इस्लाम ईमान हासिल हो गई, ये मुकाम शुक्र है। अब जो हिंदू के घर में पैदा है उनको समझाना आसान है, काफरों के घर में पैदा उनको समझाना आसान है, तो अल्लाह का फजल हो जाए तो वो भी आ जाते हैं, और अल्लाह का शुक्र है ये जो कुफार जो नौ मुस्लिम है ना, हमसे बेहतर मुसलमान साबित हो रहे हैं। क्यों? उन्होंने कुफर को चखा हुआ है, उसकी खराबियां उनके सामने है। जो ईमान की नेमत मिलती है तो मुआजना करते हैं, मुआजना करने के बाद फिर वो जो है, तशक्कुर जज्बात उनके होते हैं। हमें बहुत से मिले जो कहते हैं यू आर मुस्लिम बाई चांस एंड वी आर मुस्लिम बाई चॉइस, फर्क है ना, हमने किसी ने खास की थी, चाहा था वो सोच समझ कर आए, इससे हमसे बेहतर है। एक एक चीज को देख के सोच के चलते हैं, हमें अंदाजा नहीं है, अल्लाह हमें भी शौक अता फरमा दे। तो यहां ये फरमाते हैं कि ये मुराकबे हैं शुक्र के लिए है। फिर मां बाप की आगोश शफकत में परवरिश पाना, या अल्लाह तेरा शुक्र है, जिनके वालदैन नहीं है उनसे पूछो बच्चे का क्या हाल होता है, हो जाता है ना कभी कभी बाप का साया उठ गया या मां का उठ गया है, फिर कैसे जिंदगी गुजरती है बेचारे की। ये माँ बाप की आगोश शफकत मिल जाए, ये अल्लाह की कितनी नेमत है, ये शुक्र के मराकबे हैं। हर वक्त सोचे देखे, फिर उलूम ज़ाहरी की तालीम तरबियत होना, फिर जरिए माश का बकदरे माश आसानी से मयसर होना, फिर अपने आजाए जिस्मानी का सही और दुरुस्त होना। इसी तरह हजार हर नेमतें हैं जो हमारे इर्दो गर्दो पेश में हम फकत बोली, इनका इस्तेजार दिल में हाजिर करो और सोचो, और अपने माहौल जिंदगी का अक्सर बेशतर हसबे दिल खा होना। कभी कभार आती है कोई ऐसी आजमाइश आ जाती है, अक्सर तुम्हारी मर्जी के मुताबिक हमें मिलती रहती है हसबे। इसी तरह मुराकबा सब्र है, इसी तरह अमूर सबर पर गौर किया जाए, मसलन अपने जिस्म की गैर इख्तियारी मजबूरियां, बीमारियां, खातर खा समान राहत का फुकदान नहीं पूरी तरह मिल रहा है। जैसे आजकल अब एक वबा चली है, पूरे आलम को लपेट में ले लिया, एक ऐसी चीज आई है ये कोविड कोरोना है, अब देख लो हमारे पड़ोसी मुल्क का क्या हाल है जी। तो हमारे लिए मुकाम शुक्र है या नहीं है? पूरी दुनिया के अंदर जो है पहला नंबर अमेरिका का, दूसरा किसका है? इंडिया का। सड़कों पे पड़े हुए हैं, अब दरियाओं में डाल रहे हैं, खर्चा नहीं है उनके अपनी अपनी मजहबी रसूम के मुताबिक उनकी है मैयतों को हैं क्या करते हैं डाल देते हैं। क्या हाल हो रहा है? तो माली मकाम में शुक्र है या नहीं है? तो यहां भी है लेकिन उस दर्जे से अल्लाह का बहुत शुक्र है। और फिर ऐसी बेबसी हो रही है कि अभी तक इसकी जो हकीकत ही पता नहीं चल रही। अब इंडियन है भारतीय जो ये किस्म आ गई है कोरोना की वो शदीद तरीन है। अब इंग्लैंड वाले परेशान है, उनके यहां बहुत ज्यादा ये फैल गया, हमारे नहीं है। अल्लाह तेरा शुक्र है। ये बीमारियां भी हैं और खातर खा सामान का फुकदान। अब अल्लाह ने हमारे यहां है चलो जैसी भी कैसी है लेकिन वैक्सीन भेज दी माशाल्लाह। मुफ्ती साहब ने फतवा भी दे दिया। अक्सर सवाल जो हो रहा है, मुझे भी फोन आते हैं, मैं भी कहता हूँ पूछ लो उलमा से पूछ लो, मिल तो रही है ना, जहां नहीं मिल रही उनसे पूछो क्या हाल है। जो सबब मुयसर है शुक्र, लेकिन जो फुकदान है इन चीजों का फिर सबर यही है ना, क्या करें? मुयसर ही नहीं है क्या करें? माहौल के असरात, दूसरों के मामला पे नागवारियां आती रहती हैं, तलखियां वगैरह वगैरह, इन सब को मैं न जाना अल्लाह समझ कर सबर करना। ये भी अल्लाह ने हमारे लिए कोई खास इसमें हिकमत है कि उन्होंने ये नागवारियां जी हैं हमें ताकि हम सबर करके अल्लाह से और लें कुछ, और अल्लाह ताला के राह पर राजी रहना। और सबर करने वालों के लिए जो अल्लाह ताला वादे फरमाए हैं अपनी मईयत रहमतों और मगफरत की बिशारतों, इनका तलबगार उम्मीदवार रहना है? इन उमूर को कफारा सयाद और राफे जराजात का होने का यकीन रखना। और तीसरा मुराकबा इस्तगफार, इसी तरह इस्तगफार को अपना शारे जिंदगी बना लेना। अल्लाह करे इस्तगफार को अपना शारे जिंदगी बना लेना। गलतियां तो होती रहती हैं, समझना पहले है? अल्लाह ने रास्ता दे दिया तलाफी का, इस्तगफार। इस्तगफार एक तो गुनाह से माफी मांगना अल्लाह से है ना, एक गुनाह जो है जिसका तलक मखलूक के साथ है, कर्ज लिया है देना जरूरी है, किसी को गाली दी अजीत पहुंचाई उससे माफ कराना जरूरी है, किसी का हक लिया है उसका अदा करना जरूरी है। तौबा से गुनाह माफ हो जाएगा लेकिन ये देना पड़ेगा, इसलिए इसका भी एहतमाम। जब तौबा को बात आएगी तो तौबा में ये भी शामिल है, इसकी तलाफी है? यानी अपनी पिछली जिंदगी में जिन गफलतों मासियतों कोताहियों और हक तलशों के इंतकाब हो चुका है उनकी तलाफी माफात का एहतमाम करना, और जिसकी तलाफी नामुमकिन हो उसके लिए तौबा तो नसूहा और अल्लाह ताला से मगफरत पनाह मांगना। अल्लाह ताला दीन और दुनिया के फितनों से, इनकलाबात के नुकसानात से, अर्जी व समावी आफात हादसात सानेहात और आफात नादानी से पनाह मांगना भी सब इबादत है। अब जिस साल में से गुजर रही है, पूरी इंसानियत गुजर रही है, तो हम अभी से इसको मांगे कि अल्लाह हमारी हिफाजत फरमाए और इंसानियत की भी अल्लाह हिफाजत फरमाए। और यही कुछ सब कुछ सरमाया आखरत है जिसके मुहैया करने के हम मुकल्लफ हैं। हम ये तो अल्लाह से मांगे اللہ ہمیں اس کی توفیق عطا فرمائے تو ہمارے دلوں کے اندر یہ صلاحیت پیدا ہو جائے اور یہ قوت اور ہمت ہمیں اللہ نصیب فرما دے کہ ہر وقت ہر آن ہر گھڑی اس کی طرف متوجہ رہیں، نعمت ملے تو دل کی گہرائی سے شکر ادا کریں، نعمت چھنے تو دل کی گہرائی سے اس پر صبر کریں، غلطی ہو جائے تو اللہ پاک سے معافی مانگیں، استغفار کریں۔ تو دل کی اس صلاحیت کے لیے کہ ہمارے دل کے اندر یہ صلاحیتیں جو ہیں یہ بیدار ہو جائیں اور دل اس کو محسوس کرے اور دل اللہ کے طرف متوجہ رہنے کا عادی ہو جائے، اس کے لیے یہ ذکر کی محفل ہے جس کے لیے ہم جمع ہوتے ہیں۔ ایک طریقہ یہ بھی ہے دل کی اصلاح کے لیے، دل کی بیداری کے لیے، دل کے اندر اس احساس کی بیداری کے لیے ہے اور دل کے اندر اس قوت کو حاصل کرنے کے لیے ہے کہ ماحول کی گندی فضاؤں کے اثرات سے ہم مغلوب ہو جاتے ہیں، ان پر حاوی ہو جائیں، یہ گندے جذبات ہمیں بے قابو کر دیتے ہیں، ان سے بچنے کی صلاحیت پیدا ہو جائے، اس کے لیے اللہ کے ذکر کی کثرت سے دل کے اندر یہ صلاحیت حاصل کرنی ہے، یہی تصرف ہے۔ صوفی وہی ہے جس کے دل کے اندر یہ صلاحیت آ گئی، جس نے دل کے اندر صفائی حاصل کر لی، ہر کوئی اپنے اندر جھانک کے تو صاف محسوس کرے گا، دیکھیے میں اپنے اندر کو اچھی طرح جانتا ہوں، ہر ایک آپ میں سبھی اپنے اندر جھانکے تو صاف نظر آئے گا، دوسروں کو چھپا لوں گا لیکن مجھے پتا ہے، ہر انسان اپنے اندر سے پوری طرح واقف ہے، لیکن کیا ہے بس یہ نفس غلبہ پا دیتا ہے، یہ نفس جو ہمارا دشمن ہے، یہ شیطان ہمارا دشمن ہے، یہ کان میں پھونکتا ہے، سب ٹھیک کہہ دیتا ہے، دھیان میں تو یہ بیداری آ جائے کہ غلطی ہونے پر جیسے کہ بیماری کے لگنے کے خدشے سے پریشانی لاحق ہو جاتی ہے یا بیماری کی ابتدا ہوتی ہے، فوراً معالج کی طرف بھاگتے ہیں کہ بڑھ نہ جائے، پتہ ہے یہ بڑھے گی، غفلت کی جیسے جسمانی امراض کے لیے ادراک ہے، احساس ہے، اللہ کرے روحانی امراض کا بھی یہ ادراک اس دل کے اندر پیدا ہو جائے، اس کے لیے ذکر۔ اس لیے عرض کیا جاتا ہے جب بھی اصلاحی تعلق کہیں جوڑیں، اصلاحی مجالس میں آئیں یا اللہ کے ذکر کے لیے آئیں یا کہیں بھی جائیں، ہم ٹٹول ٹٹول کر اور غرض نکال دیں، یہ غرض ہونی چاہیے کہ میرے دل کی صلاحیت درست ہو جائے، میرا دل بیدار ہو جائے، میں جو مغلوب ہو جاتا ہوں اپنے منفی جذبات سے، اس پر غلبہ پانے والا بن جاؤں، اس کو سامنے رکھ کر پھر ذکر کریں گے تو اللہ ہمارے دلوں کی صلاحی کو درست فرمائیں گے۔ تو اس دل کی اس اصلاح کے لیے ایک طریقہ ذکر یہ بھی ہے جو ذکر قلبی ذکر خفی ہے، میں بار بار اس کو عرض کرتا رہتا ہوں، کرتا رہوں گا، یہی نہیں ہے آج کل یہ ہے ہر بندہ جس طرح سے کہتا ہے بھائی یہی ہے باقی سب کی نفی ہو جاتی، نہ 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 یہ بھی ہے، اس کا بھی مستقل حکم ہے، ذکر خفی کا، ذکر قلبی کا، وذکر ربک فی نفسک تضرعا وخیفۃ ودون الجہر من القول بالغدو والآصال ولا تکن من الغافلین، فرمایا جا رہا ہے جس کا مفہوم ہے اپنے رب کو اپنے جی میں یاد کرو، یعنی اپنے دل میں عاجزی کے ساتھ پکارے بغیر چپکے چپکے، صبح بھی یاد کرو، شام بھی یاد کرو، کثرت سے یاد کرو، غافلین میں سے نہ ہو۔ تو دل کی غفلت کو دور کرانے کے لیے، دل کی بیداری کے لیے، دل کے اندر صلاحیت قوت حاصل کرنے کے لیے ایک طریقہ ذکر یہ بھی ہے کہ دل میں چپکے چپکے اللہ کی یاد بسا لو۔ اللہ فرماتے ہیں فذکرونی اذکرکم، جب تم مجھے یاد کرو گے میں بھی تمہیں یاد رکھوں گا۔ ہمارا یاد کرنا اللہ کے نام کے ساتھ ہے، دوسری جگہ فرما رہے ہیں وذکر اسم ربی کا وتبتل الیہ تبتیلا، رب کو اس کے نام کے ساتھ یاد کرو، اسم کے ساتھ یاد کرو اور تبتل سے یاد کرو، یعنی یہ قوت ہے کہ نفس کی قوت کو ہم دبا دیں، شیطان کے غلبے سے جو ہے ہم بچ جائیں، یہ بھی ویکسین ہے، یہ بھی ٹونک ہے، اندر یہ قوت آ جائے کہ یہ ہم بالکل ڈھیر ہو جاتے ہیں اس کے سامنے آ کے، ऐसी पट्टियां पढ़ाता है शैतान जो है, ऐसी ऐसी दलीलें देता है, नफ्स ऐसे में सुझाता है, है? कि इसके गलबे में बाद में होश आती है, ये क्या हो गया है? पता होता है, है? लेकिन फिर है? तो वो कुव्वत जो हमें वक्त पर बेदार करके रोक दे, गुनाह से रोक दे, नाफरमानी से रोक दे, अल्लाह की अतात पर शौक और रगबत दिलाए, उस पर आए, है? है? इसके लिए है ये एक तसव्वुर की मशक है कि तसव्वुर से दिल के अंदर जो है अल्लाह के बरकत वाले नाम को रचा ले बसा ले। फतबारा कस्मु रब्बी का, रब का इसमें बड़ा बरकत वाला है, इसमें तबर्रुक है, इसलिए फरमाया वज़कुरिस्म रब्बिका वतबत्तल इलैही तब्तीला, रब को उसके नाम से याद करो तबत्तल के साथ। तो इसके लिए कुछ वक्त हमने जरूरी समझकर फारिग करना है। आज अल्लाह रहम फरमाए, दुनिया की हर जरूरत के लिए वक्त फारिग करना आसान, लेकिन अपने दिल की इस्लाह के लिए वक्त फारिग करना मुश्किल। लेकिन जिनकी जिनके दिल के अंदर ये शौक लग जाता है उनके लिए कोई मुश्किल नहीं है। इसलिए कुछ वक्त पहले शेख आदत डालने के लिए खत थोड़ा करें, लेकिन मुस्तमर रहे, मुस्तकिल मिजाजी से करें, है? तो ये तसव्वुर की मशक है, तन्हाई में बैठे, यहां तो तालीम के लिए तरगीब के लिए जमा होते हैं, इसकी अपनी बरकत है, लेकिन असल हमारे दिल की इसलाह के लिए जो है हमें तन्हाई में कुछ वक्त निकालना है, तबत्तुल के साथ जो है उसमें दिल के ऊपर लफज अल्लाह लिखें अपने तसव्वुर से, अपने इरादे से, और इसकी तकरार करें, इस मुबारक नाम की तकरार करें। ये मुतबर्रक नाम है, अल्लाह ने इसके अंदर तबर्रक फरमा दिया है, वो तबर्रक यही है कि दिल की सलाहियत दुरुस्त होगी, है? दिल अल्लाह की तरफ मुतवज्जे रहने का आदी बनेगा, तन्हाइयों के अंदर भी गुनाहों पर जरूरत नहीं होगी, तन्हाइयों के अंदर भी नेकी की आदत, नेकी का शौक, अतात की रगबत बढ़ेगी, है? है? तो अल्लाह से मांगे जो मकसूद है दिल में, वो शफाफत, वो लताफत, वो पाकीजगी अल्लाह हमें अता फरमा दे, है? तो अब जो है थोड़ी देर के लिए मश कर लें, दिल पर तसव्वुर से लफ्ज लिखें अल्लाह, या लिखा हुआ तसव्वुर करें जिस रंग में जो अच्छा लगे, है? और अपने तसव्वुर से, अपने इरादे से दिल के अंदर तकरार करें अल्लाह। ये तकरार इतनी करनी जिसका नाम ले रहे हैं, जिसको पुकार रहे हैं, जिसको याद कर रहे हैं, उसका ध्यान ख्याल हमारे दिलो दिमाग में रग रग रेशे में ऐसे समा जाए कि तन्हाइयों के अंदर भी हमें उसके अतात पर डाल दे, नाफरमानी से रोक दे, हराम कामों से रोक दे। अब थोड़ी देर के लिए इसकी मशक कर लें जी। اللہ اکبر اللهم صل على محمد وعلى آل محمد كما صليت على ابراهيم وعلى آل ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على ابراهيم وعلى آل ابراهيم انك حميد مجيد آمین یا رب العالمین رب اغفر وارحم انت خیر الراحمین ربنا لا تزغ قلوبنا بعد اذ هدیتنا وهب لنا من لدنک رحمة انک انت الوهاب ربنا لا تؤاخذنا ان نسینا او اخطأنا ربنا ولا تحمل علینا اسرا كما حملت للذین من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا انت مولانا فانصرنا القوم الكافرين فانصرنا القوم الكافرين یا اللہ ہم سب کی عبادات کو ذکر کو حضرت کے بیان کے سننے کو یا اللہ قبول فرما یا اللہ ہمارے دلوں کو پاک فرما دے صاف فرما دے یا اللہ ہمارے دل کی صلاحیتوں کو بیدار فرما دے یا اللہ ایمان کی حلاوت ایمان کا نور ایمان کی روشنی ہم سب کو نصیب فرما یا اللہ اپنے قرب نصیب فرما یا اللہ مرنے سے پہلے پہلے ہم سب کی کامل اصلاح فرما دے یا اللہ حضور اکرم صلی اللہ علیہ وسلم کے مبارک طریقوں پہ چلنے کی توفیق نصیب فرما دے یا اللہ ہم کو شکر کرنے کی توفیق عطا فرما دے یا اللہ جتنی آپ کی بے شمار نعمتیں ہیں ان نعمتوں کا استظہار نصیب فرما یا اللہ ان کا اعتراف نصیب فرما یا اللہ جو نعمتیں ہیں یا اللہ ان نعمتوں کی ہم پر بقا نصیب فرما یا اللہ خصوصاً نعمت اسلام یا اللہ خصوصاً نعمت ایمان یا اللہ خصوصاً نعمت ہدایت کی توفیق عطا فرما شکر کی توفیق عطا فرما اللهم انا نسألك من خير ما سألك عبدك نبيك محمد صلى الله عليه وسلم نعوذ بك من شر ما استعاذك عبدك نبيك محمد صلى الله عليه وسلم انت المستعان وليك البلاغ لا حول ولا قوة الا بالله العلي العظيم امين يا رب العالمين صلى الله تعالى خير خلقه محمد وآله وصحبه اجمعين برحمتك ارحم الراحمين